الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سفر میں نحوست نہیں دعائے عطار یا اللہ پاک جو کوئی 17 صفحات کا رسالہ سفر میں نحوست نہیں پڑھ یا سن لے اس کی دنیا و آخرت میں آفتوں اور مصیبتوں سے حفاظت فرما اور اس کی بے حساب مغفرت فرما، آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم۔ درود شریف کی فضیلت، اللہ کریم کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، قیامت کے دن لوگوں میں سب سے زیادہ میرے قریب وہ شخص ہوگا جو سب سے زیادہ مجھ پر درود شریف پڑھتا ہوگا۔ نبی کے عاشقوں کی عید ہوگی عید محشر میں، کوئی قدموں میں ہوگا کوئی سینے سے لگا ہوگا، تیرے دامان رحمت کی کھلے گی حشر میں وسعت، وہ آ کر چھپے گا جو گناہگار اور برا ہوگا۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ سفر کہنے کی وجہ، اسلامی سال کا دوسرا مہینہ سفر المظفر ہے۔ لفظ سفر 3 حروف کا مجموعہ ہے۔ عربی زبان چونکہ بہت وسیع ہے، اس میں ایک لفظ کے کئی کئی معنی ہوتے ہیں۔ اہل لغت نے سفر کے کئی معنی بیان کیے ہیں، جن میں سے ایک معنی خالی ہونا بھی ہے۔ آئیے اسی مناسبت سے ماہ سفر کو سفر کہنے کی چند وجوہات ملاحظہ کیجئے۔ نمبر 1، اہل عرب کا معمول تھا کہ وہ ماہ سفر شروع ہوتے ہی جنگ و جدل اور سفر کے ارادے سے اپنے گھروں سے نکل جاتے، جس کی وجہ سے ان کے گھر خالی رہ جاتے تھے۔ اسی وجہ سے کہا جاتا ہے سفر المکان، یعنی مکان خالی ہو گیا۔ نمبر 2، سفر کہنے کی ایک وجہ یہ بھی بیان کی جاتی ہے کہ اس مہینے میں اہل عرب قبائل کے خلاف چڑھائی کرتے اور انہیں بے سر و سامان یعنی وداؤٹ پوزیشنز کر دیتے تھے۔ نمبر 3، اس مہینے میں اہل عرب سفریا نامی شہر میں جا کر کھانے پینے کی چیزیں جمع کرتے تھے، جس کی وجہ سے ان کے گھر خالی ہو جاتے تھے۔ ماہ سفر کے دیگر نام، اہل عرب ماہ سفر المظفر کو ناجر اور سفر الثانی بھی کہا کرتے تھے۔ علامہ جلال الدین سیوطی شافعی رحمت اللہ علیہ وفات 911 911 ہجری فرماتے ہیں، زمانہ جاہلیت میں محرم کا کوئی معروف نام نہیں تھا، بلکہ اسے اور سفر دونوں کو سفرین کہا جاتا تھا۔ اہل عرب ربیع الاول، ربیع الثانی اور جماد الاولی اور جماد الاخرہ کی طرح ان دونوں مہینوں کو بھی سفر الاول اور سفر الثانی کہتے تھے۔ ماہ سفر چونکہ بابرکت مہینہ ہے، اسی وجہ سے اسے سفر المظفر یعنی کامیابی والا اور سفر الخیر یعنی بھلائی والا بھی کہا جاتا ہے۔ دور جاہلیت میں اس مہینے کے ساتھ سلوک، اہل عرب کا معمول تھا کہ وہ زمانہ جاہلیت یعنی دی ایج آف اگنورنس میں حرمت والے مہینوں کو مقدس و محترم جاننے کے باوجود جنگ و جدال یعنی لڑائی جھگڑے سے باز نہ آتے اور حیلہ سازی یعنی دھوکے بازی سے کام لیتے ہوئے ایک مہینے کی حرمت ختم کر کے دوسرے مہینے کو محترم قرار دیتے۔ محرم کی حرمت سفر کی طرف ہٹا کر محرم میں جنگ جاری رکھتے اور محرم کے بجائے سفر کو ماہ حرام بنا لیتے، اور جب اس سے بھی تحریم ہٹانے کی حاجت ہوتی تو اس میں بھی جنگ حلال کر لیتے اور ربیع الاول کو ماہ حرام قرار دیتے۔ اس طرح یہ تحریم سال کے تمام مہینوں میں گھومتی، اور ان کے اس طرز عمل سے حرمت والے مہینوں کی تخصیص ہی باقی نہ رہی۔ سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم نے حجۃ الوداع میں اعلان فرمایا کہ نسی کے مہینے گئے گزرے ہو گئے، اب مہینوں کے اوقات کے حکم خداوندی کے مطابق حفاظت کی جائے اور کوئی مہینہ अपनी जगह से ना हटाया जाए। सफर उल मुजफ्फर कैसे गुजारें प्यारे प्यारे इस्लामी भाइयों, माह सफर भी साल के दीगर महीनों की तरह एक बाबरकत महीना है, लिहाजा इस महीने में भी गुनाहों से बचते हुए खूब खूब नेक आमाल कीजिए, नफली रोज़ों का एहतमाम कीजिए, नवाफिल और ज़िक्र दुरूद की कसरत कीजिए। और सफ़र मुज़फ़्फ़र से मुतालिक हमारे बुजुर्गान दीन रहमतुल्लाहि अलैहिम से जो औराद व वज़ाइफ मनकूल हैं उन पर अमल कीजिए, इंशाअल्लाह इसकी बरकत से ढेरों भलाइयाँ नसीब होंगी। चुनाचे पहली रात के नवाफिल, माह सफ़र की पहली रात में नमाज ईशा के बाद हर मुसलमान को चाहिए कि 4 रकात नमाज पढ़े। पहली रकात में सूरह फातिहा के बाद सूरह काफिरून कुल या अय्युहल काफिरून 15 मरतबा पढ़े और दूसरी रकात में सूरह फातिहा के बाद सूरह इखलास कुल हुवल्लाहु अहद 11 मरतबा पढ़े और तीसरी रकात में सूरह फातिहा के बाद सूरह फलक यानी कुल आऊज़ु बिरब्बिल फलक 15 बार पढ़े और चौथी रकात में सूरह नास कुल आऊज़ु बिरब्बिन नास 15 मरतबा पढ़े। सलाम फेरने के बाद चंद बार इय्याका नअबुदु व इय्याका नस्तईन पढ़े, फिर 70 मरतबा दुरूद शरीफ पढ़े तो अल्लाह पाक उसको बड़ा सवाब अता फरमाएगा और उसे हर बला से महफूज रखेगा। रिस्क में बरकत, जो कोई माह सफर के आखिरी बुध को सूरह अलम नशराह, सूरह वत्तीन, सूरह नस्र यानी इज़ा जा नस्रुल्लाहि वल फतह और सूरह इखलास कुल हुवल्लाहु अहद 80-80 बार पढ़े इस महीने के ख़त्म होने से पहले इंशाअल्लाह वो गनी हो जाएगा। जवाहिर खमसा में है, उसकी उम्र दराज यानी लाइफ एक्सटेंड कर दी जाएगी। हाजी से दुआए मगफिरत करवाइए। अमीरुल मोमिनीन हजरत सैयदना उमर फारूक रदी अल्लाहु अन्हु ने फरमाया, हज करने वाला मगफिरत याफ्ता होता है और हाजी ज़ुल्हिज्जतुल हराम, मुहर्रमुल हराम, सफरुल मुज़फ़्फ़र और रबीउल अव्वल के 20 दिनों में जिसके लिए इस्तिग़फ़ार करे उसकी भी मग़फ़िरत हो जाती है। अय्याम 20 के रोज़ों के फ़ज़ाइल, प्यारे प्यारे इस्लामी भाइयों, हमें इस मुबारक महीने में नफली इबादत और तिलावत क़ुरान की कसरत के साथ साथ हिम्मत करके 3 नफली रोज़े रखने का भी एहतमाम करना चाहिए, क्योंकि रोज़ा रखने के बेशुमार दीनी और दुनियावी फ़वाइद हैं। लिहाजा तमाम महीनों की तरह माह सफ़र में भी अय्याम 20 यानी चांद की 13, 14 और 15 13, 14 और 15 तारीखों के रोज़े रखने की कोशिश करें, क्योंकि सफ़र हो या हज़र यानी हालत इकामत हमेशा नबी करीम रऊफुर रहीम सल्लल्लाहु अलैहि वाली वसल्लम हर महीने इन 3 दिनों के रोज़े न सिर्फ खुद रखते बल्कि सहाबा किराम रदी अल्लाहु अन्हुम को भी इसकी तरगीब दिलाते थे। आइए हर माह 3 दिन रोज़े रखने की फजीलत पर 3 अहादीसे मुबारका सुनिए और अमल का जज्बा बेदार कीजिए। चुनाचे नंबर 1, हज़रत सैयदना उस्मान बिन अबुल आस रदी अल्लाहु अन्हु फरमाते हैं, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को फरमाते सुना, जिस तरह तुम में से किसी के पास लड़ाई में बचाव के लिए ढाल यानी शील्ड होती है, इसी तरह रोज़ा जहन्नम से तुम्हारी ढाल है और हर माह 3 दिन रोज़े रखना बेहतरीन रोज़े हैं। नंबर 2, हज़रत सैयदना जरीर रदी अल्लाहु अन्हु से रिवायत है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हर महीने में 3 दिन यानी 13वीं, 14वीं और 15वीं तारीख के रोज़े सारी जिंदगी के रोज़ों के बराबर हैं। नंबर 3, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, रमज़ान के रोज़े और हर महीने में 3 दिन के रोज़े सीने की खराबी को दूर करते हैं। سفر المظفر سے متعلق بے بنیاد باتیں، سفر المظفر جیسے بابرکت مہینے سے متعلق بہت سی بے بنیاد باتیں مشہور ہیں۔ زمانہ جاہلیت میں اہل عرب محض اپنے باطل خیالات کی وجہ سے اسے منحوس خیال کرتے تھے، جیسا کہ علامہ بدر الدین عینی رحمۃ اللہ علیہ وفات 855 ہجری فرماتے ہیں، دور جاہلیت میں یعنی اسلام سے پہلے ماہ سفر کے بارے میں لوگ اس قسم کے وہمی خیالات بھی رکھا کرتے تھے کہ اس مہینے میں مصیبتیں اور آفتیں بہت ہوتی ہیں، اسی وجہ سے وہ لوگ ماہ سفر کے آنے کو منحوس خیال کرتے تھے۔ نبی کریم رؤوف رحیم صلی اللہ علیہ وآلہ وسلم نے سفر المظفر کے بارے میں ان وہمی خیالات کو باطل قرار دیتے ہوئے فرمایا، لا سفرا، یعنی سفر کچھ نہیں۔ محقق علی الاطلاق حضرت علامہ مولانا شاہ عبد الحق محدث دہلوی رحمۃ اللہ علیہ وفات 1052 ہجری اس حدیث کی شرح میں لکھتے ہیں، عوام اسے یعنی سفر کے مہینوں کو بلاؤں، حادثوں اور آفتوں کے نازل ہونے کا وقت قرار دیتے ہیں، یہ عقیدہ باطل ہے، اس کی کوئی حقیقت نہیں ہے۔ ماہ سفر المظفر اور ہمارا معاشرہ، اس ترقی یافتہ دور میں بھی ماہ سفر المظفر میں نحوست سے متعلق لوگوں کے غلط نظریات ختم نہیں ہوئے، بلکہ جیسے ہی اس بابرکت مہینے کی آمد ہوتی ہے تو نحوست کے وہمی تصورات کے شکار بعض نادانوں کی جانب سے اس پاکیزہ مہینے سے متعلق طرح طرح کی غلط فہمیوں پر مشتمل پیغامات پھیلائے جاتے ہیں، اور اس ماہ کو انتہائی منحوس تصور کیا جاتا ہے کہ اس مہینے میں نیا کاروبار شروع نہیں کرنا چاہیے، نقصان کا خطرہ ہے، سفر کرنے سے بچنا چاہیے، ایکسیڈنٹ کا اندیشہ ہے، شادیاں نہ کریں، بچیوں کی رخصتی نہ کریں کہ اس سے گھر برباد ہونے کا امکان ہے، ایسے لوگ بڑا کاروباری لین دین نہیں کرتے، گھر سے باہر آمد رفت میں کمی کر دیتے ہیں، اس گمان کے ساتھ کہ آفات نازل ہو رہی ہیں، اپنے گھر کے ایک ایک برتن کو اور سامان کو خوب جھاڑتے ہیں۔ اسی طرح اگر کسی کے گھر میں اس ماہ میں میت ہو جائے تو اسے منحوس سمجھتے ہیں، اور اگر اس گھرانے میں اپنے لڑکے یا لڑکی کی نسبت طے ہوئی ہو تو اس کو توڑ دیتے ہیں۔ سفر کو منحوس سمجھنا جہالت ہے۔ صدر الشریعہ حضرت علامہ مولانا مفتی محمد امجد علی اعظمی رحمۃ اللہ علیہ فرماتے ہیں، ماہ سفر کو لوگ منحوس جانتے ہیں، اس میں شادی بیاہ نہیں کرتے، لڑکیوں کو رخصت نہیں کرتے، اور بھی اس قسم کے کام کرنے سے پرہیز کرتے ہیں اور سفر کرنے سے گریز کرتے ہیں۔ خصوصاً ماہ سفر کی ابتدائی 13 تاریخیں بہت زیادہ نحس یعنی نحوست والی مانی جاتی ہیں، اور اس کو 13 تیزی کہتے ہیں، یہ سب جہالت کی باتیں ہیں۔ یاد رکھیے، اس قسم کے نظریات سراسر شریعت کے خلاف ہیں، ہمیں ان سے توبہ کرنی چاہیے۔ اسلام میں ہرگز ہرگز نہ کوئی مہینہ، نہ دن اور نہ کوئی تاریخ منحوس ہے، بلکہ ہر مہینہ، دن، تاریخ اللہ پاک کے پیدا کیے ہوئے ہیں، اور اس نے ان میں سے کسی کو نحوست والا نہیں بنایا۔ ہمیں خود بھی ان وہمی خیالات سے بچنا چاہیے، اور اگر کسی کو ان باتوں میں مبتلا پائیں تو اس کی اصلاح کے لیے کوشش بھی کرنی چاہیے۔ کریں نہ تنگ خیالات بد کبھی کر دے، شعور و فکر کو پاکیزگی عطا یا رب۔ 13 تیزی کی شرعی حقیقت، سفر المظفر کے پورے مہینے سے متعلق نحوست کا تصور تو عام ہی ہے، بالخصوص اس کی ابتدائی 13 تاریخوں اور اس مہینے کی آخری بدھ کے بارے میں بھی بہت سی خلاف شریعت باتیں مشہور ہیں۔ مثلاً ابتدائی تاریخوں میں گھنکیاں یعنی چنے یا گندم ابال کر نیاز یعنی کونویئنگ آف ریوارڈ دلائی جاتی ہیں، مخصوص تعداد میں سورہ مزمل کا ختم کروایا جاتا ہے، ساحل سمندر پر آٹے کی گولیاں بنا کر مچھلیوں کو ڈالی جاتی ہیں۔ ان سب باتوں کے پیچھے لوگوں کا یہ ذہن بنا ہوتا ہے کہ ماہ سفر میں جو آفات و بلیات نازل ہوتی ہیں، ان کاموں کو کرنے سے یہ بلائیں ٹل جاتی ہیں۔ یاد رہے، مصیبتیں و آزمائشیں अल्लाह पाक की तरफ से आती हैं और उनके लिए कोई दिन या महीना मखसूस नहीं, बल्कि जिसके हक में जो आजमाइश लिखी जा चुकी है वो उसे पहुँच कर रहती है। अब चाहे सफ़र का महीना हो या साल के दीगर महीने, नीज़ ये बात भी जहन नशीन रहे कि कुरान खानी या नियाज फातिहा करना एक मुस्तहब काम है और हर तरह के रिस्क हलाल पर हर माह की किसी भी तारीख को किसी भी वक्त दिलवाई जा सकती है। लेकिन महज वहम की बिना पर यह समझ लेना कि अगर 13 तेजी की फातिहा ना दिलाई गई और चने उबाल कर तकसीम ना किए गए तो घर के कमाने वाले अफराद का रोजगार मुतासिर होगा या घर वाले किसी मुसीबत का शिकार हो जाएंगे, ये नजरिया महज बेबुनियाद है। सफर का आखिरी बुध और नहुसत इब्तदाई 13 तारीखों के अलावा माह सफर मुजफ्फर के आखिरी बुध के बारे में भी बहुत सी गलत बातें मशहूर हैं। जैसा कि बाहर शरीयत में है कि माह सफर का आखिरी 4 शंबा यानी बुध का दिन हिंदुस्तान में बहुत मनाया जाता है। लोग अपने कारोबार बंद कर देते हैं, सैरो तफरी व शिकार को जाते हैं, पूरियां पूरी पकती हैं और नहाते धोते खुशियां मनाते हैं और कहते ये हैं कि हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने इस रोज़ गुस्ल सहत फरमाया था और बैरून मदीने तय्यबा सैर के लिए तशरीफ़ ले गए थे। ये सब बातें बेअसल हैं, बल्कि इन दिनों में हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का मर्ज शिद्दत के साथ था। वो बातें खिलाफ वाक़े यानी झूठी हैं और बाज़ लोग ये कहते हैं कि इस रोज़ बलाएं आती हैं और तरह तरह की बातें बयान की जाती हैं, सब बेसबूत हैं। आला हजरत इमाम अहमद रजा खान रहमतुल्लाही अलैह ने माह सफर के आखिरी बुध के बारे में सवाल का जवाब देते हुए इरशाद फरमाया, 4 शंबा यानी बुध का दिन मनाना महज बेअसल, वल्लाहु ताला आलम। हकीमुल उम्मत मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाही अलैह फरमाते हैं, बाज लोग सफर के आखिरी 4 शंबा को खुशियां मनाते हैं कि मनहूस शहर यानी नहूसत वाला महीना चल दिया, ये भी बातिल है। माह सफर और इस्लामी तालीमात, प्यारे प्यारे इस्लामी भाइयों, इन रिवायात को सुनकर सफर मुजफ्फर को मनहूस समझने का वहम दिल से निकल जाना चाहिए। अगर हमारे दिलो दिमाग में कभी इस तरह के वसवसे आएं तो उनकी तरफ तवज्जो ना दें, बल्कि इस्लामी तालीमात पर अमल करें। रूहुल बयान में है, सफर वगैरह किसी महीने या मखसूस वक्त को मनहूस समझना दुरुस्त नहीं। तमाम औकात अल्लाह पाक के बनाए हुए हैं और इनमें इंसानों के आमाल वाक़े होते हैं। जिस वक्त में बंदा मोमिन अल्लाह पाक की इताअत व बंदगी में मशगूल हो वो वक्त मुबारक है, और जिस वक्त में अल्लाह पाक की नाफरमानी करे वो वक्त उसके लिए मनहूस है। दर हकीकत असल नहूसत तो गुनाहों में है, असल नहूसत गुनाह है। प्यारे प्यारे इस्लामी भाइयों, मालूम हुआ कि माह सफरुल मुजफ्फर से मुताल्लिक अवाम में फैली हुई गलत फहमियों का हकीकत से दूर दूर तक कोई ताल्लुक नहीं, बल्कि ये महज वहमी ख्यालात और इल्मे दीन से दूरी का नतीजा है। दर हकीकत नहूसत तो गुनाहों में है। अब चाहे वो सफर के महीने में किए जाएं या साल के किसी भी महीने में, इनका इर्तिकाब किया जाए, क्योंकि नहूसत को किसी खास जमाने जैसे सफर मुजफ्फर वगैरह के साथ खास समझना तो बिल्कुल गलत है। सब जमाना अल्लाह पाक का पैदा करदा है, इसी में आदमियों के अफ़ाल होते हैं। चुनाचे जिस जमाने को बंदे मोमिन अल्लाह पाक की फरमा बरदारी में लगाए वो ज़माना उसके लिए बरकत वाला है, और जिस ज़माने को बंदा अल्लाह पाक की नाफरमानी में गुजारे वो उसके लिए नहूसत का ज़माना है। नहूसत दरअसल अल्लाह पाक की नाफरमानी में है। हाय नाफरमानियाँ, बदकारियाँ, बेबाकियाँ, आह नामे में गुनाहों की बड़ी भरमार है। बंदाए बदकार हूँ, बेहद जलील व ख्वार हूँ, मगफिरत फरमा इलाही, तू बड़ा गफ्फार है। सफर के मुतालिक वहमी ख्यालात को कैसे दूर करें? प्यारे प्यारे इस्लामी भाइयों, वहम और बदशगुनी दोनों ही बेहद मोहलिक अमराज हैं, मगर ऐसा भी नहीं कि इनसे पीछा छुड़ाना दुश्वार हो। अगर हम अल्लाह पाक की ज़ात और उसकी रहमत पर भरोसा रखें और बदशगुनी के असबाब पर गौर करते हुए इलाज शुरू कर दें तो इस मरज़ से छुटकारा मिल सकता है। आइए इस बारे में कुछ असबाब और उनके इलाज मुलाहजा कीजिए और इन पर अमल की भी कोशिश कीजिए। चुनाचे नंबर वन, बदशगुनी का पहला सबब इस्लामी अकायद से ला इल्मी है। इसका इलाज यह है कि अल्लाह पाक की लिखी हुई तकदीर पर एतकाद रखते हुए ये जहन बना लीजिए कि हर भलाई बुराई अल्लाह पाक ने अपने इल्मे अजली के मुवाफिक मुकद्दर फरमा दी है, जैसा होने वाला था और जो जैसा करने वाला था अपने इल्म से जाना और वही लिख दिया। अब अगर माहे सफर या किसी भी दिन या महीने में कोई मुसीबत आएगी तो हमारा पहले से जहन बना होगा कि ये मुसीबत और परेशानी मेरी तकदीर में लिखी हुई थी, ना कि किसी चीज़ की नहुसत की वजह से ऐसा हुआ है। नंबर टू, बदशगुनी बैड उमैन का दूसरा सबब तवक्कुल यानी अल्लाह पाक की ज़ात पर कामिल भरोसा ना होना भी है। इसका इलाज यह है कि जब दिल में किसी चीज़ के बारे में कोई वहम पैदा हो तो रब्बे करीम पर तवक्कुल कीजिए, इंशाअल्लाह ये ख्याल दिल से जाता रहेगा। नंबर थ्री, बदशगुनी का तीसरा सबब उसकी हलाकत खेजियों और नुकसान से बेखबरी है कि बंदा जब किसी चीज़ के नुकसान से ही बाखबर नहीं है तो उससे बचेगा कैसे। इसका इलाज यह है कि अहादीस मुबारक और अकवाल बुजुर्गान दीन की रोशनी में बदशगुनी की हलाकत खेजियों और नुकसान का मुताला कीजिए और इन पर गौर करते हुए इनसे बचने की कोशिश भी कीजिए। नंबर फोर, बदशगुनी का चौथा सबब नेक शगुन इख्तियार ना करना या नेक शगुन इख्तियार करने में तवज्जो ना देना और इसकी बुनियादी मालूमात का ना होना भी है। बुरे शगुन पर अमल करने से चूंकि शरीयत मना फरमाती है और नेक शगुन लेना शरअन मुस्तहब है तो बुरे शगुन से बचने के लिए नेक शगुन लेने की आदत बनाई जाए। बदशगुनी दूर करने का एक तरीका जिक्रो अस्कार और वज़ाइफ की कसरत भी है। इसका इलाज बताते हुए आला हजरत इमाम अहले सुन्नत मौलाना शाह इमाम अहमद रजा खान रहमतुल्लाही अलैह इरशाद फरमाते हैं, इस किस्म यानी बदशगुनी वगैरह के खतरे वसवसे जब कभी पैदा हों उनके वास्ते कुरान करीम व हदीस शरीफ से चंद मुख्तसर व बेशुमार नाफे यानी फ़ायदा देने वाली दुआएं लिखता हूँ। उन्हें एक एक बार ख्वा जायद यानी एक से ज़्यादा मरतबा आप और आपके घर वाले पढ़ लें। अगर दिल पुख्ता हो जाए और वो वहम जाता रहे तो बेहतर, वरना जब वो वसवसा पैदा हो एक एक दफ़ा पढ़ लीजिए और यकीन कीजिए कि अल्लाह व रसूल के वादे सच्चे हैं और शैतान मलऊन का डराना झूठा। चंद बार मैं बिआउनिही ताला यानी अल्लाह पाक की मदद से वो वहम बिल्कुल जायल यानी ख़त्म हो जाएगा और असलन यानी बिल्कुल कभी किसी तरह इससे कोई नुकसान ना पहुँचेगा। वो दुआएँ ये हैं। नंबर वन, हसबुनल्लाहु व निअमल वकील, तर्जमाए कंजुल ईमान, अल्लाह हमको बस है और क्या अच्छा कारसाज। अल्लाहुम्मा ला तैरा इल्ला तैरुका वला खैरा इल्ला खैरुका वला इलाहा गैरुक, यानी ए अल्लाह तेरी फाल फाल है और तेरी ही खैर खैर है और तेरे सिवा कोई माबूद नहीं। किताब बदशगुनी का तारुफ। प्यारे प्यारे इस्लामी भाइयों, बदशगुनी के मुतालिक मालूमात हासिल करने और इस मूजी मरज से छुटकारा पाने के लिए मकतबतुल मदीना की 126 सफहात पर मुश्तमिल किताब बदशगुनी का मुताला कीजिए। अल्लाह पाक तौफीक दे तो जह नसीब ज्यादा तादाद में हासिल फरमा कर तकसीम भी कीजिए। दावत इस्लामी की वेबसाइट www.dawatislami.net से इस किताब को पढ़ा भी जा सकता है, डाउनलोड और प्रिंट आउट भी किया जा सकता है। صلو علی الحبیب صلی اللہ علی محمد۔ سفر کے مہینے میں پیش آنے والے چند تاریخی واقعات۔ سفر المظفر پہلی ہجری میں حضرت سیدنا علی المرتضی رضی اللہ عنہ اور خاتون جنت حضرت سیدتنا فاطمہ زہرا رضی اللہ عنہا کی شادی خانہ آبادی ہوئی۔ سفر المظفر 7 ہجری میں مسلمانوں کو فتح خیبر نصیب ہوئی۔ سیف اللہ حضرت سیدنا خالد بن ولید، حضرت سیدنا عمر بن عاص اور حضرت سیدنا عثمان بن طلحہ عبدری رضی اللہ عنہم نے سفر المظفر 8 ہجری میں بارگاہ رسالت میں حاضر ہو کر اسلام قبول کیا۔ مدائن، جس میں کسرا کا محل تھا، کی فتحہ سفر المظفر 16 ہجری ہی کے مہینے میں ہوئی۔ کیا اب بھی آپ سفر کو منحوس جانیں گے؟ ہرگز نہیں۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ ام عطار، امیرہ اہل سنت دامت برکاتہم العالیہ کی امی جان، ایک نیک اور پرہیزگار خاتون تھیں۔ امیرہ اہل سنت دامت برکاتہم العالیہ کے بڑے بھائی کی وفات کے تھوڑے ہی عرصے بعد 17 سفر المظفر 1398 ہجری، 17 سفر المظفر 1398 ہجری میں آپ کی پیاری پیاری امی جان انتقال فرما گئیں۔ امیر اہل سنت دامت برکاتہم العالیہ فرماتے ہیں کہ امی جان کا شب جمعہ انتقال ہوا۔ الحمدللہ کلمہ طیبہ اور استغفار پڑھنے کے بعد زبان بند ہوئی۔ غسل دینے کے بعد چہرہ نہایت روشن ہو گیا تھا۔ زمین کے جس حصے پر روح قبض ہوئی وہاں کئی روز تک خوشبو آتی رہی، اور خصوصاً رات کے اس حصے میں جس میں انتقال ہوا تھا طرح طرح کی خوشبوؤں کی لپٹیں آتیں۔ میں نتیجے والے دن صبح کے وقت چند گلاب کے پھول لا کر اپنے ہاتھ سے امی جان کی قبر پر چڑھائے، جو شام تک تقریباً تر و تازہ رہے۔ یقین جانیے، ان میں ایسی عجیب بھینی بھینی خوشبو تھی کہ میں نے کبھی گلاب کے پھولوں میں ایسی خوشبو نہیں سونگھی تھی، نہ اب تک سونگھی ہے، بلکہ گھنٹوں تک وہ خوشبو میرے ہاتھوں سے بھی آتی رہی۔ آپ دامت برکاتہم العالیہ مزید ارشاد فرماتے ہیں کہ یہ سب پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کی غلامی کا صدقہ ہے، جس پر بھی سرکار مدینہ صلی اللہ علیہ وآلہ وسلم کی میٹھی میٹھی اور مہکی مہکی نظر کرم ہو جاتی ہے، وہ ظاہری و باطنی خوشبوؤں سے مہکنے لگتا ہے، اور پھر اس کی خوشبو سے ایک عالم مہک اٹھتا ہے۔ چاہے خدا تو پائیں گے عشق نبی میں خلد، نکلی ہے نامہ دل پر خون میں فال گل۔ الحمدللہ امیرہ اہل سنت دامت برکاتہم العالیہ کی امی جان رحمت اللہ علیہا پر اللہ کریم کا کتنا کرم ہے کہ ان کی وفات کلمہ طیبہ اور استغفار پڑھنے کے بعد ہوئی۔ اللہ پاک کے آخری نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت نشان ہے، جس کا آخری کلام لا الہ الا اللہ یعنی کلمہ طیبہ ہو، وہ جنت میں داخل ہوگا۔ ان کی تربت پہ بارش ہو انوار کی، مولا رتبہ بڑھا ام عطار کا، تیرا گھر خدمت دین کا مرکز بنا، ہم پہ احسان ہے تیرے عطار کا۔ اللہ رب العزت کی ان پر رحمت ہو اور ان کے صدقے ہماری بے حساب مغفرت ہو۔ آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم۔ سفر کچھ نہیں، اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے سفر المظفر کے بارے میں وہمی خیالات کو غلط قرار دیتے ہوئے فرمایا، لا سفرا، سفر کچھ نہیں۔ حضرت سیدنا شیخ عبدالحق محدث دہلوی رحمۃ اللہ علیہ اس حدیث کی شرح میں لکھتے ہیں، عوام اسے یعنی سفر کے مہینے کو بلاؤں، حادثوں اور آفتوں کے نازل ہونے کا وقت قرار دیتے ہیں۔ یہ عقیدہ باطل ہے، اس کی کوئی حقیقت نہیں ہے۔ گناہوں کی نحوست بڑھ رہی ہے دم بدم مولا، میں توبہ پر نہیں رہ پا رہا ثابت قدم مولا۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔